سوال یہ ہے کہ کبھی واٹس ایپ پر میسج آتے ہیں کہ مختلف چیزوں کے میسج آتے رہتے ہیں، یہ عمل کرو اور عمل کر کے آگے فارورڈ کرو، رکنا نہیں چاہیے رکنا نہیں چاہیے، کبھی درود شریف کا آتا ہے کہ اتنی مرتبہ درود شریف پڑھو پھر فارورڈ کرو، یہ ایک عام سا ایک دستور بن گیا ہے کہ انسان جب عمل کا موقع آتا ہے تو انسان فون پہ بیٹھ جائے، میسج کرنے کے لیے بیٹھ جائے کہ اچھا میں کرتا ہوں پھر میسج کرتا ہوں۔ تو بہرحال یہ یعنی ایک تو ہوتا ہے کہ اجتماعی طور پر کبھی ہوتا ہے کہ انسان یہ سوچتا ہے اچھا ہم مل کر کچھ پڑھتے ہیں، یعنی کہ جس کو جانتے ہوں یا نہ جانتے ہوں، جو لوگ جانتے ہیں آپس میں مل کر، اچھا چلو ہم قرآن ختم کرتے ہیں، ایک پارہ پڑھ لو اس میں ڈال دو، تم ایک پارہ پڑھ لو ڈال دینا، تاکہ اس طریقے سے پتہ ہو کس نے کتنے پارے پڑھ لیے ہم آگے پڑھتے رہیں، یا مثلا کلمہ پڑھنا ہے اس کی اتنی مقدار ہمیں پڑھنی ہے، اچھا دو دو ہزار پڑھتے رہو اور ڈالتے رہو تاکہ جب نمبر پورا ہو جائے تو ہمیں پتہ ہو۔ جاننے والے لوگ آپس میں مل کر جماعت گروپ بنا کر اس طریقے سے، اس میں کیا ہوتا ہے کہ جس کو کہتے ہیں ایک دوسرے کے ساتھ مل کر کرنے میں ماحول بن جاتا ہے، تو ساتھ مل کر بیٹھنے کے بجائے یہ ہوتا ہے کہ اچھا ٹھیک ہے اس نے اتنا پڑھا، اچھا میں بھی پڑھ لوں تاکہ نمبر پورا ہو جائے میں بھی شامل ہو جاؤں، یہ تو ٹھیک ہے، لیکن جانتے ہوں یا نہ جانتے ہوں اجنبی لوگوں کو گروپوں میں میسج ڈال دینا کہ اچھا ہر ایک پڑھے اور پڑھ کر پھر آگے فارورڈ کرے، یہ چیز کوئی خاص فائدہ مند نہیں ہے، اور ان چیزوں کو تو نہ فارورڈ کرنا چاہیے اور نہ اس میں حصہ لینا چاہیے۔ میرے یعنی ظاہر ہے اس میں اس لحاظ سے کہ لوگوں نے اس کو ایک مشغلہ بنا لیا ہے، ورنہ ظاہر ہے فائدہ ہی ہوتا کہ ٹھیک ہے ہم درست شریف 10 مرتبہ پڑھ لیتے آگے فارورڈ کرتے ہیں، وہ اس کو میسج دیکھنے والا پھر 10 مرتبہ پڑھ لیتا، لیکن یہ کوئی طریقہ اسلامی لحاظ سے کوئی پسندیدہ معلوم نہیں ہوتا ہے۔ تو اس لیے ہاں معروف جو ایک دوسرے کو جانتے ہوں اور مل کر کچھ پڑھنا چاہیں اس کے لیے تو ٹھیک ہے، لیکن جن کو جانتے بھی نہیں اور ویسے ہی سب کو عمومی طور پر بھیج دینا کہ اچھا اتنی مرتبہ پڑھو پھر فارورڈ کرو اور رکنا نہیں چاہیے، تو بسا اوقات لوگ اس میں پھر وعیدے بھی بیان کر دیتے ہیں، جس نے روک دیا اور نہیں کیا تو اس کے یہاں یہ آفت آ جائے گی، یہ آ جائے گا، وہ طرح طرح کی چیزیں اس کی وجہ سے پھر وجود میں آتی ہیں، تو ان چیزوں سے بچنا چاہیے۔ سوال بڑا عجیب ہے لیکن بہرحال ہے کام کا، اس کو سوچنا پڑے گا۔ سوال یہ ہے، پہلے بھی آیا تھا، اس کو میں نے یعنی اس پر زیادہ توجہ نہیں دی، کہ والدہ مرحومہ کے بارے میں کچھ ایسی باتیں بتائی جائیں کہ ہم اس کو اپنے لیے مثال بنائیں اور اپنے عمل کے طور پر اختیار کریں۔ اب ظاہر ہے کہ اس کے لیے مجھے تھوڑا سا سوچنا پڑے گا کہ زندگی کے تمام واقعات میں سے کون سی چیزوں کو منتخب کیا جائے جو بتائی جائیں، اور جو ظاہر ہے مقصد تو ہے کہ کسی کو فائدہ ہو، تو انشاءاللہ اس میں سے بعض کوئی خاص خاص واقعات دوسروں سے بھی ظاہر ہے جنہوں نے زیادہ زمانہ گزارا تو ان کو زیادہ معلومات ہوں گی، ظاہر ہے سب سے چھوٹا جو ہوتا ہے، میں تو فیملی کا سب سے چھوٹا ہوں تو میں نے سب سے کم وقت گزارا ہے، جو بڑے ہیں انہوں نے زیادہ وقت گزارا ہے، تو مختلف مراحل جو گزرے، کس وقت کوئی واقعہ پیش آیا، تو ہر ایک کے لیے ایک عبرت ایک سبق ہوتا ہے، لیکن بعض ایسی کام کی چیزیں جو میں نے ویسے ہی ضمن کبھی کبھی بتا دی تھیں۔ ایک واقعہ تھا، اور پہلے ابھی اس سال بھی ذکر آیا تھا کہ غالباً اس سال یا پتہ نہیں رمضان میں نہیں تو رمضان سے پہلے ذکر آیا ہوگا، بہرحال ذکر آیا تھا، ہم لوگ شروع میں کینیڈا آئے تھے اور میری تقریباً 10 سال کی عمر ہوگی، حفظ مکمل ہو گیا تھا، دور کر رہا تھا، تو روزانہ رات کو والدہ مجھ سے مجھے وہ سنایا کرتی تھی، مجھے اردو پڑھنے تو آتی نہیں تھی تو دیکھ کر پڑھنا میرے تو مشکل تھا، حضرت کی طرف سے تھا نہیں پڑھنے کی کوشش کرو، والدہ مجھے سنا دیتی تھی، وہ کتاب تھی من الظلمات الى النور، جو ایک نام ابھی یاد نہیں، کرشن لال پہلے ان کا نام تھا، جو ہندو تھے، من الظلمات الى النور، تو وہ غیر مسلم تھے ہندو تھے، انہوں نے اپنا واقعہ بیان کیا تھا کہ کیونکہ ان کے بھی بچپن کا واقعہ تھا، یعنی شروع دور کا، کہ اچھا کس طرح وہ اسلام کی طرف آئے، ان کو کیا مشکلات پیش آئیں، تو ان کے اسلام لانے کا واقعہ، اس سے یعنی اسلام کی قدر ہوتی ہے کہ ہمیں تو بیٹھے بیٹھے گھر بیٹھے بیٹھے مل گیا، ماحول مل گیا، اور یہ لوگ جو پورے خاندان کو چھوڑ کر اور بلکہ تکلیفیں اور سزائیں برداشت کر کے کیسے کیسے زخمی ہو کر بھی اپنے اس دین پر جمے رہے اور اسلام میں پر جمے رہے، تو اس میں بڑا عجیب واقعہ ہے، مجھے بڑی دلچسپی ہوتی تھی اس سے، اور مجھے ایسا محسوس ہوا کہ یعنی اس طرح کے واقعات اس عمر کے لحاظ سے بڑے مفید ہوتے ہیں کہ اسلام کی قدر انسان کے دل میں پیدا ہو۔ تو بہرحال تربیت کے مختلف طریقے ہوتے ہیں، تو وہ واقعہ وہ سنایا کرتی تھی، میں روزانہ رات کو انتظار کرتا تھا کہ اچھا رات آئے گی और कुछ देर के लिए लेटने सोने से पहले कुछ देर के लिए वो मुझे उसमें से पढ़ के सुनाएंगी, क्योंकि वो वाकया बड़ा दिलचस्प था कि फिर क्या हुआ, अच्छा फिर क्या होता था। अगरचे उसके बाद का हिस्सा फिर अखीर का हिस्सा फिर छोड़ दिया था, इसलिए कि उनका वालिदा ने कहा कि नहीं ये फिर तुम्हारी समझ तुम्हारे लिए नहीं है, इसलिए कि वो फिर बड़े होने के बाद जो भी उनके वाकयात पेश आए। लेकिन बहरहाल जब उनके शुरू के जो वाकयात थे इस्लाम कबूल करने के, फिर उनके यानी घर छोड़ने के और वो सब, वो बड़े दिलचस्प थे। तो जाहिर ये भी एक चीज़ है बच्चों की तरबियत के लिहाज से कि उनके सामने ऐसे वाकयात बयान किए जाएँ जिससे उनके दिल में इस्लाम की अहमियत और आज़मत पैदा हो। और बाकी तो जाहिर है जैसे मैंने कहा कि कभी इंशाल्लाह मौका होगा तो कोई ख़ास ख़ास वाकयात का जिक्र कर लेंगे। इंशाअल्लाह हम किसी दिन, अब कितने दिन रह गए आखिरी अशरा शुरू होने में, तो ख़ाली एहतिकाफ़ के बारे में भी हमें कुछ बात कर लेनी है। लेकिन आजकल वैसे एहतिकाफ़ के सिलसिले तो आमतौर से मसाजिद में बंद हैं। खैर अभी जो सवाल है उसके लिहाज से तो हम बात कर ही लेते हैं, पता नहीं आगे। औरतों के एहतिकाफ़ के सिलसिले में यह है कि असल यह है कि औरतों के लिए घर में कोई जगह मुतय्यन होनी चाहिए जहाँ पर वो नमाज़ पढ़ा करें, एक नमाज की जगह मुतय्यन होनी चाहिए जहाँ वो नमाज़ पढ़ा करें। असल तो ये होना चाहिए, इसलिए कि जैसे मर्द नमाज़ के लिए मस्जिद जाते हैं तो औरतों को भी हो कि अच्छा अपने घरों के कामों से निकल कर अच्छा उस जगह जाना है। तो औरतों को मस्जिद जाने की फजीलत किस तरह हासिल होगी, जमात की फजीलत, वो सब चीज़ें तो उनके लिए तो है नहीं। तो उनके लिए ये कि अपने घरों के मशागिल से निकल कर वो उस नमाज़ की जगह चली गई, गोया कि अल्लाह ताला ने उनके लिए वो फजीलत वहीं मुकर्रर कर दी है। तो एक जगह मुकर्रर होनी चाहिए जहाँ पर वो नमाज़ पढ़ा करें, और जब वो जगह मुकर्रर हो गई तो वो जगह फिर एहतिकाफ़ के लिए भी मुकर्रर हो गई। लेकिन उमूमन ऐसा होता है कि जहाँ सहूलत हुई वह नमाज़ पढ़ ली, यानी पहली सूरत बेहतर है कि होना ये चाहिए कि एक जगह मुकर्रर हो जहाँ पर नमाज़ पढ़ी जाए और वो जगह फिर गोया कि मुतय्यन हो गई नमाज़ के लिए हमेशा के लिए, और वहीं नमाज़ पढ़ी जाए। उसमें क्या होगा, जगह और वक्त की तयन हो जाएगी एक हद तक। औरतों में इस सिलसिले में बड़ी कोताही पाई जाती है, जहाँ जगह मिली वहाँ नमाज़ पढ़ ली, कभी इधर कभी उधर, वक्त जब मौका मिला पढ़ लिया, कभी शुरू वक्त में कभी बिल्कुल अखीर वक्त में, अच्छा कज़ा होने वाली चीज़ जल्दी से पढ़ लेते हैं, ये मुनासिब तरीक़ा नहीं है। फजीलत हासिल करने के लिए जगह अगर मुतय्यन हो जाए तो बहुत अच्छा है, लेकिन कम से कम वक्त तो मुतय्यन होना चाहिए कि अच्छा अज़ान की आवाज़ आती है उस वक्त हम नमाज़ पढ़ लें। यह शुरू वक्त होता है मसलन, चलो ठीक है कि अपने आप को यानी कोई वक्त इतना दे दें कि अच्छा इस 15 मिनट या आधे घंटे के दरमियान में के वक्फे में मैं नमाज़ पढ़नी, ये नहीं कि अच्छा कभी बिल्कुल शुरू में कभी बिल्कुल आखिर में। जैसे मर्दों का एक निज़ाम होता है नमाज़ पढ़ने के अवकात होते हैं, औरतों के लिए भी अपना निज़ाम और अवकात होने चाहिए, ताकि उसके फिर उससे अहमियत होती है कि अच्छा ये वक्त के मुझे अहतमाम करना है। कभी कभी तो मगरिब की नमाज़ में भी इतनी ताखीर हो जाती है कि अच्छा, हालांकि बिल्कुल मगरिब तो शुरू वक्त में पढ़ना वही सबके लिए हुक्म है, और उसमें ताजील का की बड़ी ताकीद आई है, जल्दी पढ़नी चाहिए। तो हर नमाज़ के लिए कुछ मुस्तहब जो अवकात हैं उनके ख्याल रखते हुए अवकात की तायिन, और बेहतर है कि जगह भी मुतय्यन हो। जब जगह मुतय्यन होगी तो वो जगह एहतिकाफ़ के लिए मुतय्यन हो जाएगी। लेकिन अगर घर में कोई जगह एहतिकाफ़ के लिए मुतय्यन नहीं की तो फिर कोई एक जगह जो नमाज़ के लिए और एहतिकाफ़ के लिए मुकर्रर कर ले सहूलत के लिहाज से, एक कमरा हो वो मुतय्यन कर लिया जाए। अब चाहे वो कमरा बेडरूम है, चाहे वो कमरा लिविंग रूम हो, बहरहाल कोई भी कमरा हो, वो एक कमरा हो सकता है। उसमें फिर किचन शामिल नहीं होगा। इस्तिंजा के लिए निकलना होगा तो इस्तिंजा के लिए निकलना, जैसे मर्द इस्तिंजा के लिए मस्जिद से निकल सकते हैं, ये भी निकल के जाएं, वजू करके फ़ौरन वापस आ जाएं। बस इस हद तक कि ज़रूरत के हद तक निकल के वापस आना है, दरमियान में फिर ठहरना वगैरह वो दुरुस्त नहीं होगा। तो ये एहतिकाफ़ के लिहाज से ये है कि जो जगह जो कमरा मुतय्यन कर लिया वो कमरा सिर्फ मुतय्यन होगा एहतिकाफ़ के लिए, एक से ज़ायद कमरे नहीं। और पूरा घर बाज़ औरतें मुकर्रर कर लेती हैं वो भी नहीं, वो तो फिर ज़ाहिर एहतिकाफ़ ही क्या हुआ। तो इसलिए कोई एक कमरा हो जो एक जगह कहला सकती हो कि एक जगह है एक कमरा है, वो उसकी हदूद जो भी उरफन मुकर्रर होती हैं कि अच्छा यह हदूद है इस कमरे की, तो वह एहतिकाफ़ की जगह होगी। उसके अलावा अगर खाने वगैरह देने वाला कोई शख्स है तो बहुत अच्छा है, नहीं है तो फिर मजबूरी है कि अच्छा پہلے سے نیت اس طرح کر لے جائے کہ اچھا ہم اعتکاف کریں گے اور اتنی دیر کے لیے ہمیں کھانے کے لیے یہاں سے نکلنا ہوگا یا کھانے کا انتظام کرنے کے لیے، پہلے سے نیت میں اس کو اس کے ذہن میں رکھ لیں. ہاں وہ سوال وہ صحیح ہے کہ وہ من ظلمات الى نور والی جو کتاب ہے اس کے لکھنے والے غازی احمد ہیں. بعد میں ان کا اسلامی نام غازی احمد تھا، پہلے ان کا نام سابق کرشن لال لکھا ہوا غالباً اس کتاب پہ. سبحانک اللہم و بحمدک نشہد ان لا الہ الا انت نستغفرک و نتوب الیک. السلام علیکم ورحمۃ اللہ.